नमस्कार, रेडियो नेपालको दैनिक प्रस्तुति अन्तरसंवादमा तपाईँलाई स्वागत गर्छु। म विमल घिवाली। हरेक दिन बिहान यसै समयमा हाम्रो केन्द्रीय प्रसारणबाट प्रस्तुत हुँदै आएको अन्तरसंवाद कार्यक्रमभित्र हामी आम चासोसँग सम्बन्ध राख्ने विभिन्न समसामयिक सन्दर्भहरूमा केन्द्रित रहेर सम्बन्धित क्षेत्रका व्यक्तित्वहरूसँगको प्रत्यक्ष संवाद सुनाउने गरेका छौं। यस क्रमको आजको अन्तरसंवादको यो श्रृंखलामा कुराकानीका लागि हामीसँग राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष एकजना अर्थशास्त्री अर्थविद डाक्टर शंकर शर्मा रहनुहुनेछ। उहाँसँगको कुराकानीको सन्दर्भमा सरकारले भर्खरै आर्थिक वर्षका लागि कार्यान्वयनमा गइरहेको बजेटको कार्यान्वयनको अवस्था, छ महिने कार्यान्वयनको अवस्थालाई समीक्षा गरेको छ। हामीले बजेट कार्यान्वयन हुँदै गर्दाखेरि बजेटले अगाडि सारेका लक्ष्य र उद्देश्यमा कार्यान्वयनको अवस्था के छ भन्ने सन्दर्भमा सरकारी प्रतिक्रिया स्वरूप अस्ति मात्रै अर्थमन्त्री संघको कुराकानी यसै कार्यक्रममा प्रस्तुत गरिसकेका छौं। आज एकजना अर्थ र विकास क्षेत्रका अनुभवी व्यक्तित्व, पूर्व योजना आयोगका उपाध्यक्ष पनि हुनुहुन्छ, योजना आयोगका पूर्व उपाध्यक्ष डाक्टर शंकर शर्मासँग बजेट कार्यान्वयनको चुनौती र विद्यमान अवस्थाको सन्दर्भ केन्द्रमा राखेर कुराकानी गर्छौं। हाम्रो टेलिफोन सम्पर्कमा डाक्टर शंकर शर्मा आइसक्नु भएको छ। डाक्टर साहब नमस्कार।
हजुर नमस्कार,
कुराकानीमा स्वागत छ यहाँलाई।
धन्यवाद।
अब हामीले बजेट कार्यान्वयनको छ महिने समीक्षा अर्थ मन्त्रालयमा पत्रकार सम्मेलन गरेर अर्थमन्त्रीज्यूबाट हुँदै गर्दा बजेट कार्यान्वयनको अवस्थामाथिको सरकारी दृष्टिकोण आफ्नो ठाउँमा होला। यहाँले बाहिर बसेर जुन ढंगले परिवर्तित सन्दर्भमा हामीले बजेट घोषणा गर्ने मिति नै अगाडि सारेर त्यसलाई संवैधानिक प्रावधानभित्रै राखेर साउन एकदेखि नै बजेट कार्यान्वयन गर्ने परिपाटीको विकास गरे यता दुईटा बजेट वर्तमान अर्थमन्त्रीज्यूबाट घोषणा भएका छन्। अहिले यो चालू आर्थिक वर्षको बजेट कार्यान्वयनको अवस्थालाई यहाँले कसरी हेर्नु भएको छ?
अब अहिले सबभन्दा बढी चर्चामा भइरहेको कुरा त के छ भने, अब यो राजस्व चाहिँ सरकारले जति आकलन गरेको हो त्यो पुग्न सकेन र अब सरकारले पनि भनेको छ महिनामा यसलाई केही परिवर्तन गरेर विभिन्न कारणहरूले गर्दाखेरि राजस्व वृद्धि चाहिँ जति हामीले चाहिँ आकलन गरेको त्यति पुग्न नसक्ने तर आर्थिक वृद्धि दर चाहिँ हुन सक्ने भन्ने कुराहरू आएको छ। अब राजस्व सङ्कलनको कुरा गर्दाखेरि सबभन्दा पहिलो कुरो त के भने, अब हाम्रो यो कुल गृहस्थ उत्पादनमा राजस्व पहिला नै एकदमै बढी भएको छ होइन। अब धेरै क्षेत्रबाट कुराहरू पनि आइरहेछ कि यसलाई अलिकति बरु यो दर नै घटाउनुपर्छ। अहिले भारतले पनि दर घटाएर विभिन्न अन्तर्राष्ट्रिय यो लगानीकर्ताहरूलाई आकर्षित गर्न खोजेको छ, त्यस्तै नेपालमा पनि अलिकति करको दर नै बढी भयो, यसलाई अलिकति घटाउनुपर्छ भन्ने कुराहरू पनि आएको छ। तर त्यो भन्दा पनि अहिले के देखियो भने आयात अलिकति घटेको भनौँ न, तेलको मूल्य नै अहिले सबैभन्दा कम भएको छ। यो थुप्रै वर्षमा विभिन्न कारणहरूले गर्दाखेरि तेलको मूल्य पनि कम भएको छ, त्यसैले यो आयात नै घटेको कारणले गर्दाखेरि यो राजस्वमा कमी आएको छ। तर त्यसले गर्दाखेरि अब हुन त यो औद्योगिक व्यापार घरानाहरूमा पनि ठुलो लिकेज छ, नभएको होइन, तर त्यसलाई हामीले बिस्तारै क्रमशः कर नतिरेकाहरूलाई, कर तिरेकोलाहरूलाई पनि भनौँ न, गत साल के भयो, अघिल्लो साल के भयो, यसको छानबिन गरेर अलिकति अगाडि दायरा नै बढाउनेतिर अलिकति ध्यान दिनुपर्ने आवश्यकता त्यहाँ चाहिँ एकदमै स्पष्ट रूपमा देखिन्छ। र त्यो दायरा मात्रै होइन, अब हाम्रो औद्योगिक क्षेत्रको विकास धेरै सुस्त गतिमा छ। अब पहिला हाम्रो चाहिँ कुल गृहस्थ उत्पादनमा झन्डै झन्डै 10% थियो, अब अहिले त्यो घटेर करिब करिब 5.5% आएको छ। त्यसैले औद्योगिक क्षेत्रको विकास, किनभने यो विप्रेषणले ल्याएको आर्थिक गतिविधिले चाहिँ खास गरी भनौँ न यो सोसियल सेक्टरहरूमा भयो, सेवा क्षेत्रहरूमा भयो, चिया पसल खोल्नेदेखि लिएर ट्रान्सपोर्ट सेक्टरसम्म होइन, जसले धेरै ट्याक्सहरू पनि तिर्दैनन्, त्यसको विकास चाहिँ निकै भयो, तर औद्योगिक क्षेत्रको विकास हुन सकेन। त्यो विकास भयो भने मलाई लाग्छ हाम्रो यो करको दायरा पनि निकै बढेर जान्छ। अब सबभन्दा ठुलो अर्को चर्चित विषय चाहिँ यो पुँजीगत खर्च हुन सकेन भन्ने हो। पुँजीगत खर्च चाहिँ यो गत 4 वर्षको अवधिमै तुलनात्मक रूपमा हेर्दाखेरि चाहिँ कम भयो। यो 4 वर्षभित्रमा पनि यसपालिको पुँजीगत खर्च जम्मा 15.4% मात्रै भयो भन्ने कुराहरू देखिएको छ। अब यो चाहिँ झनै डर लाग्दो हो, किनभने बजेट खर्च भएन भने विकास निर्माणको काम सुस्त हुन्छ, बजेट खर्च भएन भने ब्याङ्कमा जाने पैसाहरू कम हुन्छ, यो निजी क्षेत्रले जुन लगानी गर्नको लागि ऋण लिने हो त्यसको ब्याज दर बढ्छ, उनीहरूले पैसा पाउँदैनन्, होइन, यावत कुराहरू छ। अब यो चाहिँ समस्या जहाँको तहीँ रह्यो, किन रह्यो भनेर भन्दाखेरि झन्नै झन्नै अब भनौँ न अध्ययनै त अर्थ मन्त्रालयले गरेको छैन, तर अधिकारीहरूको भनाइअनुसार 50% जति बजेट जुन राखिन्छ त्यसको चाहिँ यो भनौँ न डिपिआर डिटेल प्रोजेक्ट रिपोर्टहरू तयार भए हुँदैन, त्यसको चाहिँ फिजिबिलिटी स्टडी तयार भए हुँदैन, त्यस्ता कार्यक्रमहरू राखेको कारणले गर्दाखेरि नै यिनीहरूलाई चाहिँ अगाडि लिएर जान सकिएन भन्ने हो। अब फेरि कर्मचारीहरू पनि अलिकति त्रसित पनि छन्, नभएको होइन, किनभने अख्तियारले पक्रेला यो गर्ला त्यो गर्ला भन्ने, त्यही कारणले गर्दाखेरि बजेट चाहिँ अघिल्लै वर्षमा पेश गर्ने, साउन 1 गतेदेखि चाहिँ पूर्ण रूपमा कार्यान्वयन गर्ने भनेर भनेको, त्यो प्रयास चाहिँ सफल हुन सकेन, यसको अनुगमन पनि अलिकति चुस्त हुन सकेन मन्त्रालयले गर्ने अनुगमनहरू, यो कारणले गर्दा सबैभन्दा सरकारलाई एउटा भनौँ न बाधा अवरोध र इकोनोमीलाई पनि, किनभने खर्च भएन भने मैले अघि भनेको जस्तो यसले बाधा अवरोध धेरै कुराहरूमा ल्याउँछ, अब यो एउटा ठुलो चुनौती चाहिँ सरकारलाई रहि नै रहेको छ। अर्को चाहिँ अब वैदेशिक लगानीको कुराहरू पनि गरिएको थियो, होइन, गत साल थुप्रै ऐन कानुनहरू परिवर्तन गरिए, ठुला ठुला सम्मेलनहरू अब काठमाडौँमा पनि भयो, प्रदेशहरूमा पनि धमाधम भइरहेछ, तर यो प्रतिबद्धता चाहिँ बढेको छ, तर खासै यो वैदेशिक लगानी जुन चाहिँ एउटा आर्थिक विकासको लागि एउटा चुरो हो, होइन, हामीले जुनसुकै देश हेऱ्यौँ अहिले भारत चीन दक्षिण पूर्वी एसियाहरू सबै देश हेर्दाखेरि वैदेशिक लगानीको महत्त्व एकदमै धेरै छ आर्थिक विकासको लागि र खास गरी उत्पादकत्व वृद्धि गर्नको लागि। अब त्यहाँ चाहिँ यो 3 वर्षदेखि झन्नै झन्नै वैदेशिक लगानी उस्तै देखिएको छ, त्यसमा राम्रै प्रगति हुन सकेको छैन, धेरै कुराहरू हामीले गर्नुपर्ने आवश्यकता छ।
हजुर डाक्टर साहब, अब यहाँले जसरी अब तीनटा विषयहरूलाई चाहिँ यहाँले खेलाइरहँदाखेरि राजस्व संकलन गर्ने विषयमाथिका चुनौतीहरू एक ठाउँमा रहे, पुँजीगत खर्च गर्ने खालको हाम्रो परिपाटी प्रवृत्ति त्यो पनि अलिकति चाहिँ सुधार हुन नसकेको अवस्था, र वैदेशिक लगानी प्रतिबद्धता अनुरूप आउने विषयमाथिको प्रगतिका कुराहरू, यो तीनटा पक्षमा विषयगत हिसाबले यो राजस्व संकलन गर्ने विषयमा कतिपय करको दायरा तोक्ने विषय र कर तिर्ने प्रवृत्तिलाई चाहिँ अलिकति कडाई गर्ने विषयमाथि चालिएका नीतिहरू कमजोर भएर हो कि व्यापारिक क्षेत्रले जे ढंगको अनुदान योगदान गर्नुपर्ने हो राजस्व मार्फत त्यो अनुशासन हामीले अलिकति नीतिले चाहिँ टाइट गरेर कायम गर्न सकेनौ भन्ने पनि के हुन्छ?
अब नीति त मलाई लाग्छ त्यति खराब पनि नभए छैन हामी कहाँ, होइन, नीति खराब हुने कुरा पनि आएन, किनभने अब विभिन्न समयमा हामीले अन्तर्राष्ट्रिय विज्ञहरू पनि ल्याएर नेपालका आयकर यो भ्यालु एडेड ट्याक्सहरू इत्यादिमा काम पनि गरेको हो, तर त्योभन्दा पनि खास गरी समयमै अनुगमन, होइन, अब अहिले हुन त अब चर्चामा आइरहेछ, होइन, तिमीहरूको सम्पत्ति पहिलादेखिकै कति कर तिर्यौ यस्तो कुराहरू पनि आइरहेछ। अब नेपालको सिस्टम यस्तो छ कि पहिलादेखिको सम्पत्ति राख्ने, कर तिरेको व्यवस्थापन गर्ने यी कुराहरू छैन, अर्थ मन्त्रालयले त 5 वर्षसम्म राख्नुपर्छ त्यसपछि राख्नु पर्दैन भन्ने एउटा अर्थ मन्त्रालयको नियम पनि छ, त्यस कारण यो अलिकति कन्फ्युजनले गर्दाखेरि र यो व्यापारीहरूलाई हेरास गर्ने, यसको अर्थ तिराउनुहुन्न भन्ने होइन, तर समयमै अब सरकारले 5 वर्ष भनेको छ भने प्रत्येक वर्ष दोस्रो वर्ष 5 वर्षभित्र चाहिँ ती कति तिर्यो तिरेन अनुगमन गर्ने कुराहरू चाहिँ चुस्त दुरुस्त त राख्नै पर्छ, होइन, यसमा कुनै भनौँ न घटाउने कुरा अथवा यसलाई चाहिँ कन्सेसन दिने कुरा भन्ने कुरा त आउँदै आउँदैन, तर उद्योगपति व्यापारीलाई पनि एउटा हुनु पर्यो कि होइन हामीले कतिसम्मको खर्च वर्षको हिसाब राख्ने हो भन्ने कुरा एकै ठाउँमा त्यो छ, तर तपाईँले भन्नुभएको जस्तो अब अहिले अनुसन्धानले आजको मात्रै अनुसन्धान होइन 2008, 2009, 2010 अर्थ मन्त्रालयले गरेका अनुसन्धानले थुप्रै राजस्व चुहावट भएको कुराहरू देखिन्छ। अब हामी कहाँ एउटा के चलन छ भने थुप्रै एकैचोटि भएको देखियो भने ल भइगयो यसलाई चाहिँ गर्न सकिँदो रहेछ क्यारे भनेर छोडिदिने, तर त्योभन्दा पनि अब हामीले प्रत्येक वर्ष भनौँ न यसपालि चाहिँ टुरिज्म सेक्टरको गरौँ, यसपालि औद्योगिक उत्पादनको गरौँ, भनेर जसरी तथ्याङ्क विभागले विभिन्न समयमा विभिन्न कुराहरू गरे हुन्छ त्यस्तै किसिमले हामीले अलिकति छानबिन गर्ने, तर अब हामीले चाहिँ 15 वर्ष अगाडिदेखिको ल्याऊ भनेर भन्नुभन्दा त्यही 5 वर्ष 6 वर्षमा फोकस गरेर अलिकति लिएर जाने हो भने सिस्टम बसाउनु पर्यो हामीले। मुख्य कुरा त्यही हो कि आतंक क्रिएट गर्नुभन्दा पनि सिस्टम बसाउनेतिर लङ टर्मको लागि चाहिँ हामीले त्यो ध्यान दिनेतिर जानुपर्छ भन्ने लाग्छ। तपाईँले भन्नुभएको जस्तो दुइटै पक्ष छ होइन, यो औद्योगिक घराना व्यापारीहरूले पाएसम्म मिलिमतोमा अलिकति भनौँ न यो ट्याक्सलाई छल्ने प्रवृत्ति पनि नभएको होइन, अब प्रशस्तै छ। अब सरकारले समय समयमा छोडिदिने होइन, अब मिलोमतोमा अनि समय समयमा अलिकति कडा गर्ने पनि छ, यसलाई चाहिँ एकता एकै रूपले अगाडि लिएर जानु चाहिँ आवश्यक।
हजुर, अब यो मिलेमतो भन्ने चाहिँ शब्द आफैमा चाहिँ हामी कहाँ नेपाली समाजमा व्यावहारिक हिसाबले धेरै मान्छेहरूले चाहिँ यो महसुस गरेको विषय के, अब व्यापारीहरू र राजनीतिज्ञहरू बीचको चाहिँ यो मिलेमतोको कारणले गर्दाखेरि यहाँले भन्नुभयो जस्तो सिस्टमको खाँचो पनि सबैले महसुस गरेका छन्। फेरि त्यो सिस्टम बसाउने चुनौती नै यही शब्द हो कि भनेर भन्दा पनि सत्य नै हुन्छ।
हो, अब यसमा यस्तो छ, हुन त म ट्याक्सको आफै एक्सपर्ट त होइन, तर कर्मचारीले थप कागजात नखोज्ने होइन र उनीहरूलाई जुन एउटा सब्जेक्टिभ अथोरिटी दिएको छ नि, उनीहरूले एकचोटि सही गरेपछि त्यो फाइनल हुन्छ होइन। त्यो कारणहरूले गर्दाखेरि मिलोमतो गर्ने सक्ने सम्भावना चाहिँ त्यहाँ प्रशस्त दिएको छ। अब दिनु पनि पर्छ कि उसको अथोरिटी एउटा चाहिँ दिनु पनि पर्यो उसलाई अथोरिटी, तर दिएको अथोरिटीको त्यो चाहिँ अब भनौँ न मिसयुज हो, त्यसैलाई हामीले मिलाउँदो भन्ने कुराहरू चाहिँ गर्छौँ।
हजुर डाक्टर साहब, अब हामी कहाँ जसरी अब पुँजीगत खर्चको अवस्था पनि अत्यन्त कमजोर स्थितिमा देखिन्छ, 6 महिनामा 15% को डाटा आफैमा त्यो सकारात्मक होइन होला। यहाँले अघि भन्नुभएको छ योजनाहरू हामीले चाहिँ बजेट छुट्याउँदाखेरि विनियोजन गर्दाखेरि शीर्षक तोक्दाखेरि नै ख्याल नपुर्याउने खालको चाहिँ परिपाटीले हो, अथवा डिपिआर निर्माण गर्ने विषयमा चाहिँ ध्यान नदिने तर चाहिँ बजेटको सिलिङ तोक्दिने खालको प्रवृत्तिले गर्दाखेरि पनि पुँजीगत खर्च साउन 1 नै कार्यान्वयनमा जान्छु भनेर एकदमै घोषणा गर्दैमा त तयारी नभइकन त कार्यान्वयनले प्रगति नगर्ने होला। यो विषयलाई चाहिँ सुधार गर्न आजको दिनमा के आवश्यकता देख्नुहुन्छ?
अब हुन त अब सरकारले एउटा 2 कुराहरू गरेका छ, अब अहिलेको ऐन परिवर्तन गरेर योजना चाहिँ यो डिपिआर नभएको अथवा चाहिँ यसको सम्भाव्यता अध्ययन नभएकोलाई कार्यक्रममा राख्नेलाई नै कारवाही गर्ने भनेरसम्म ऐनमा पनि अहिले पालि राखिएको छ होइन, तर त्यो पनि त्यति मलाई व्यवहारिक होला जस्तो लाग्दैन। अब त्यो भयो भने त कस्तो हुन्छ तपाईँको भने फेरि समस्या के हुन्छ भने अब कारवाहीमा परिन्छ भन्ने डरले हुँदै नभएका प्रोजेक्टहरूलाई 5 लाख रुपियाँ लाग्नेलाई 50 लाख राखिदिने होइन, अनि अरू शीर्षकहरूमा चाहिँ तपाईँको 1 लाख राखिदिने अनि पछि त्यसलाई चाहिँ फेरि रकमान्तर गर्ने, किनभने बजेट एकचोटि अर्थ मन्त्रालयबाट पार्लियामेन्टबाट पास भएपछि त कानुनै बन्यो होइन, अनि त्यस्तो गर्न सक्ने सम्भावना प्रशस्त रहन्छ। एउटा चाहिँ त्यो राखिएको छ, दोस्रो चाहिँ अब प्रोजेक्ट ब्याङ्क होइन, प्रोजेक्ट ब्याङ्क नै बनाएर अब प्रोजेक्ट ब्याङ्कमा भएका प्रोजेक्टहरू मात्रै कार्यान्वयनमा ल्याउने भनेको छ। अब समस्या के छ भने अब प्रदेशहरूमा हामी हेर्न जान्छौँ, किनभने प्रदेशका पनि थुप्रै कार्यक्रमहरू केन्द्रीय स्तरका हुन्छन्, सङ्घीय सरकारले गर्नुपर्ने हुन्छ र यहीँभित्र पनि सिंहदरबारभित्रका पनि विभागका पनि धेरै छन्। अब त्यहाँ प्राविधिक कर्मचारीहरू नै एकदमै कम छन्, प्रदेशमा त झन् छँदै छैनन्, कुनै कुनै मन्त्रालयमा त अब 40 चाहिने ठाउँहरूमा जम्मा 7 भएको मैले देखेर पनि आएछु होइन, अनि त्यसमाथि पनि प्राविधिक कर्मचारीहरू एकदमै कम छन्। र अहिले पनि के गरिएको छ भने केन्द्रबाट पठाएका प्रदेशमा पठाएका कर्मचारीहरूलाई 1 फेरि सरुवा गर्ने प्रवृत्ति भएकोले उनीहरू 1 कहिले पुग्ला भनेर कुरिरहेको जस्तो देखिन्छ। अब यहाँ केन्द्रमा पनि प्रशासनिक कर्मचारी धेरै नै भए होइन, अब राजनीतिक कारण भनौँ अथवा विभिन्न कारणहरूले गर्दाखेरि प्रशासनिक कर्मचारीहरू चाहिँ प्रशस्त छन् र यस्ता फिजिबिलिटी स्टडी गर्ने होइन डिटेल प्रोजेक्ट रिपोर्ट तयार गर्ने कर्मचारीहरू त सिंहदरबारभित्र नगर्ने छन् भन्दा पनि हुन्छ
होइन,
त्यो कारणले गर्दाखेरि पनि हामीलाई यो प्रोजेक्ट ब्याङ्कको सफलताको लागि एउटा धेरै ठुलो चुनौती, अब आएको नम्बरहरू सरकारले राख्नुपर्छ होइन, योजना अधिकृतले राख्नु पर्ला मन्त्रालयमा, तर त्यो फिजिबिलिटी स्टडी त्यो डिटेल प्रोजेक्ट रिपोर्टहरू वास्तविक हुन् कि होइनन् भन्ने कुराहरू पनि फेरि एउटा समस्या त्यहाँ पनि देखिन सक्ने सम्भावना हुन्छ। त्यस कारणले यसलाई साथसाथै सरकारले दिएको ऐन कानुनको साथसाथै कर्मचारी र कर्मचारीहरूलाई दिने ट्रेनिङहरू भयो र यिनीहरूलाई भनौँ न कम्तीमा पनि 9 महिना अगाडि नै खटाउनु पर्यो ठाउँ ठाउँमा यो कामहरू गर्नलाई। मलाई लाग्छ अब त्यो काम गर्नलाई चाहिँ नेपालको प्रशासन तन्त्र नेपालको सिस्टम अझ पनि तयार भएको जस्तो मलाई लाग्दैन।
हजुर डाक्टर साहब, अब यहाँनिर वित्तीय संहिता कार्यान्वयन गर्ने चुनौतीमाथि अहिले तीन तहमा सरकारहरू क्रियाशील हुँदै गर्दाखेरि जे ढंगले हामीले चाहिँ कार्यक्रमहरूमा जोड दिने बजेटमा अत्यन्तै चाहिँ धेरै कुराहरू बोल्ने तर कार्यान्वयनमा जाँदाखेरि त्यो कार्यक्रमले दिने उपलब्धि हेर्दाखेरि त्यति धेरै चाहिँ सन्तोष हुने ठाउँ देखिएको छैन। वित्तीय संहिता कार्यान्वयनका चुनौतीहरू स्पष्ट रूपमा आजको दिनमा के देख्नुहुन्छ नम्बरिङ गरेर भनिदिनुहोस् त।
सबभन्दा एक नम्बरकै कुरा गर्दाखेरि संघीय सरकारले पनि प्रदेश सरकारले पनि र स्थानीय सरकारले पनि सबैको आँखा आफ्नै यो निर्वाचन क्षेत्र कन्स्टिट्युएन्सीमा भएको कारणले संघीय सरकारले पनि 1 लाखभन्दा कमका प्रोजेक्ट सशर्त यो कार्यक्रमहरू भनेर सशर्त अनुदानभित्र राखेर प्रदेशलाई कार्यान्वयन गर्न दिएको छ। अब यी पुराना कार्यक्रमदेखि लिएर नयाँ कार्यक्रमहरू पनि परेका छन् केही। अब प्रदेश सरकारका मन्त्रीहरूले यो आफ्नै कन्स्टिट्युएन्सीमा बढी हेर्ने र प्रदेशको त अलिक ठुलो काम गर्नुपर्ने हो नि होइन, उनीहरूले पनि साना कामहरूतिरै ध्यान केन्द्रित गर्ने र तपाईँ हामीले देखिहाल्यौँ एउटा प्रदेशमा त 885 यो युजर्स ग्रुप होइन बनाएर कामहरू गरेको देखियो गत सालमा, अनि त्यस्तै अब स्थानीय तह त हुने नै भइहाल्यो। त्यसमा सबभन्दा पहिलो एउटा मानसिकता नै के छ भने मेरो कन्स्टिट्युएन्सीमा विकास गर्ने भन्ने, दोस्रो चाहिँ यो प्रदेश र पालिकाहरूमा बजेट त पेश भयो र एकमुष्ट रकमहरू राखिएको छ धेरै मन्त्रालयमा, त्यसको अर्थ के हो भने बिस्तारै म खल्टीबाट झिकेर मेरा प्रोजेक्टहरू दिन्छु मेरा मान्छेहरूलाई दिन्छु भनेर जुन अहिले सरकारले मध्यमकालीन खर्च योजना अनि प्राथमिकीकरण गर्ने कुराहरू छ गरेको छ तर ती कार्यक्रमहरू त्यहाँ आएका छैनन्। त्यो एउटा ठुलो एउटा चुनौती छ। अबन्डा भन्ने चलन छ यो सिंहदरबारभित्र, त्यो अबन्डा गरिएका बजेट एकदमै धेरै प्रदेशमा पनि नगरपालिकामा पनि छन्। अनि तेस्रो चाहिँ मैले अघि भनेको जस्तो ती बन्डा नै भएपछि भनौँ कार्यक्रमै बनाएपछि पनि त्यसको फिजिबिलिटी स्टडी गरिदिने र डिटेल प्रोजेक्ट रिपोर्ट तयार गरिदिने मान्छे छैन होइन। यी तिनवटा कारणहरू मुख्य तिनवटा कारणहरूले गर्दाखेरि चाहिँ यो कार्यान्वयनको कामहरू चाहिँ अत्यन्तै सुस्त भएको छ। प्रदेशहरूको त हामीले देखिहाल्यौँ 1-6% मात्रै खर्च भएको छ पुँजीगत खर्च, यसको मुख्य कारण चाहिँ यही तिनवटाहरू हुन्। अब यो तिनवटालाई सपार्नलाई फेरि आज र भोलिमै सकिन्छ भन्ने त होइन, तर प्राविधिक कर्मचारी हामीले कहिले पठाउने उनीहरूले कहिले चाहिँ त्यहाँ भर्ना गर्ने होइन, अब मन्त्रीहरूको चाहिँ एटिच्युड कसरी चेन्ज गर्ने यो ठुलो चुनौती चाहिँ रहिरहेको छ।
हजुर डाक्टर साहब, हामी कहाँ यहाँले उल्लेख गर्नुभएका कारणहरू मध्ये तेस्रो कारण जनशक्तिसँग जोडिने विषय हो। एकातिर अब जनप्रतिनिधिहरू पनि जनताको स्तरबाट प्रतिबद्धता देखाएर दिलाएर निर्वाचित भएर आएका छन्, उनीहरूसँग पनि एक खालको चाहिँ राजनीतिक प्रतिबद्धता होला, विषयगत हिसाबले ज्ञानको चाहिँ अभाव नै होला, त्यसलाई पनि हामीले दोषको रूपमा नमानौं त्यो स्वाभाविक रूपमा लिऊ। सँगै यो कर्मचारीहरू परिचालन गर्ने विषयमा पनि हामी अलिकति राजनीतिक आग्रहबाट चाहिँ प्रेरित हुँदा अथवा कहाँ को खाँचो छ भन्ने विषय यकिन गर्ने मामलामा जनशक्ति त विकास प्रक्रियाका लागि त अत्यन्त महत्वपूर्ण फ्याक्टर हो नि, त्यो विषयमा भएको कमजोरीले गर्दाखेरि प्रगतिमा हामीले चाहिँ उपलब्धि लिन नसकेको विषय राजनीतिज्ञहरूले चाहिँ महसुस गरेका होलान् अथवा नहोलान्, के लाग्छ यहाँलाई?
महसुस गरे पनि उनीहरूले यसलाई चाहिँ व्यवहारमा उतार्न सकेनन्। जस्तो उदाहरणको लागि अब सिंहदरबार भनौँ न, संघीय सरकारले राजनैतिक नेतृत्वले पनि र कर्मचारीको नेतृत्वले पनि के गर्यो भने जति कर्मचारी संघीय सरकारमा चाहिने हो त्योभन्दा बढी यहाँ राख्यो। कारण के थियो भने राजनीतिज्ञहरूले पनि अधिकारलाई सकेसम्म तल नजाओस् अथवा कम जाओस् होइन, संविधानले दिएको भन्दा पनि कहाँ संकुचन गर्न सकिन्छ भन्ने त्यो प्रवृत्तिले हेरेको देखिन्छ। र कर्मचारीले त भन्ने भइगयो किनभने हामी काठमाडौँ छोडेर किन बाहिर जाने, संघीय सरकारभन्दा हामी बाहिर जाँदैनौँ भन्ने, यो दुईवटा कुरा मिलेको कारणले गर्दा संघीय सरकारमा चाहिँ चाहिने भन्दा बढी कर्मचारीहरू भए। अब तर चाहिँ के तल जुन एउटा भनौँ न एउटा प्रादेशिक लोकसेवा आयोग बनेर उनीहरूलाई दिएको अधिकार बमोजिमको कर्मचारी भर्ना गर्नलाई चाहिँ अब किनभने पहिला त सङ्घले नै एउटा लोकसेवा आयोगको होइन यो सङ्घीय निजामती सेवाको ऐन बनाउनु पर्यो त्यसपछि मात्रै बल्ल तल जानु जानुपर्ने भए हुनाले एकदमै ढिलो भयो. अब त्यहाँ लोकसेवा त धमाधम अब स्थापना हुन लाग्छ अब तर त्यसको भनौँ न एउटा संस्थागत संरचना बन्नलाई सुदृढ गर्नलाई त अर्को एक डेढ वर्ष दुई वर्ष लाग्छ. अझै दुई वर्ष पनि यो हाम्रो जनशक्तिको समस्या यथावत रहने भयो होइन अनि त्यसभित्र पनि उनीहरूलाई अलिकति ट्रेनिङको आवश्यकता पनि पर्छ. यी कामहरू हुनलाई अझै पनि दुई तिन वर्ष लाग्छ. अनि अर्को एउटा अघि फेरि नभनी नहुने कुरा के हो भने कर्मचारी मात्रै भएर पनि होइन मन्त्रीहरूले पनि त्यो अबन्डाको रकमलाई कन्टिन्यू गरे होइन राखि नै रहे भने त्यसले पनि अलिकति समस्या चाहिँ पार्छ.
हजुर हुन्छ, समय र विचार सहित कार्यक्रममा सहभागी भएर आफ्नो अनुभव सहितको धारणा राख्नुभयो त्यसको लागि रेडियो नेपालको तर्फबाट धेरै धेरै धन्यवाद भन्छौँ.
मेरो पनि धेरै धेरै धन्यवाद छ.
हस् नमस्कार. उहाँ हुनुहुन्थ्यो राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डाक्टर शंकर शर्मा. उहाँसँग हामीले सरकारले चालू आर्थिक वर्षका लागि कार्यान्वयनमा ल्याएको बजेट र त्यसको चाहिँ कार्यान्वयन हुँदै गर्दाखेरिको छ महिने अवधि पूरा हुँदाखेरिको अवस्थाको विषयमाथि केन्द्रित रहेर कुराकानी गर्यौं. यसै कुराकानीको साथसाथै आजको लागि अन्तर्संवादको समय सकिएको छ. कार्यक्रमका प्राविधिक सहकर्मी सुरेन्द्र पौडेललाई धन्यवाद दिन्छु र म विमल गेवाली बिदा हुन्छु. नमस्कार.